नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम रेडियो स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
हरेक नागरिकलाई राहत मिल्ने बजेट ल्याएको अर्थमन्त्री डाक्टर खतिवडाको दावी। 65 वर्ष पुगेका वृद्ध वृद्धलाई भत्ता दिने निर्णय कार्यान्वयन नभएकोमा कांग्रेसको आपत्ति।
5 नम्बर प्रदेशका स्थानीय तहका पदाधिकारीको सेवा सुविधा तोकियो। समन्वय समितिका संयोजकले 41,000 र गाउँपालिकाका वडा सदस्यले 7,000 पाउने।
5 थरमा 1 महिलामाथि सामूहिक बलात्कार। फरार 2 आरोपीको खोजी भइरहेको प्रहरीको भनाई। आफैलाई गोली हान्न लगाउने धर्मगुरू आचार्य श्रीनिवास पूर्वपक्षको लागि जेल चलान।
लाल सागरमा रहेका मुख्य बन्दरगाह घेराबन्दी गर्ने यमनको सरकार समर्थित लडाकुको तयारी। हुथी विद्रोही समूहलाई आत्मसमर्पण गर्न बाध्य पार्ने रणनीति।
र प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा प्रदेश नम्बर 4 का हरिबहादुर चौहानको उत्कृष्ट प्रदर्शन। ब्याटिङतर्फ शतक पूरा गरेका चौहान बोलिङतर्फ ह्याट्रिक सहित 4 विकेट लिन सफल।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
A destination for quality education.
नयाँ व्यवस्थापनद्वारा सञ्चालित यस कामना इन्टरनेसनल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज ल एन्ड एजुकेसन समूहमा अध्यापन भइरहेको व्यवहार जानकारी गराउँदछौ।
विशेषताहरू:
तालिम प्राप्त र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
अत्याधुनिक प्रयोगशाला र आधुनिक प्रविधिको प्रयोग,
गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था,
होस्टल तथा यातायातको व्यवस्था।
सम्पर्क
कामना इन्टरनेसनल कलेज, सानो भर्याङ वनस्थली काठमाडौँ।
फोन नम्बर 01-4276-4273-322।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले हरेक नागरिकलाई राहत मिल्ने बजेट ल्याएकैले कतिले दोष लगाएको बताउनु भएको छ। अर्थ मन्त्रालयमा भएको कार्यक्रममा मन्त्री खतिवडाले यो बजेटले हरेक नागरिकको अनुहार चिन्न सकेको भन्दै अहिलेको बजेटका धेरै जसो कुरा पहिलेका बजेटसँग तुलना नै गर्न नमिल्ने दावी पनि गर्नुभयो। युवा स्वरोजगार, स्वदेशी उद्योगलाई सहुलियत र राहत, सबै नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने, धनी वर्गको आयकर बढाउने, पूर्वाधारमा ठूलो योजनाको थालनी गर्ने लगायतका सुधारका काम बजेटमा समेटिएको भन्दै खतिवडाले पहिले जस्तो बजेट पढ्ने तर कार्यान्वयन नहुने अवस्थाको अन्त्य गरिने बताउनु भएको छ। मन्त्री खतिवडाले मेलम्ची खानेपानी आयोजना र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पूर्णता, नियमित विद्युत आपूर्ति, खानीजन्य उत्पादनको वृद्धि, औद्योगिक क्षेत्रमा 12% वृद्धि, सेवा क्षेत्रमा 5.5% र कृषिमा 4.5% वृद्धि गरेर 8% आर्थिक वृद्धि पूरा गरेरै छोड्ने दावी पनि गर्नुभएको छ। स्वदेशमा उद्योग गर्नेलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्ने भन्दै मन्त्री खतिवडाले बजेट कार्यान्वयन र राजस्व असुलीमा सरकारले कडा नीति अप्नाउने र करको दायराबाट कसैलाई छुटकारा नमिल्ने पनि बताउनुभयो।
अब सम्भवतः म यही पत्रकार सम्मेलन मार्फत भन्न चाहन्छु कि हामी जसको स्ट्रङ मोनिटरिङ गर्छौँ, राज्यको आधारभूत मार्गदर्शनभन्दा बाहिर कोही पनि जानु पाउँदैन। राज्यले व्यवसाय गर्ने अवसर सबैलाई दिन्छ, तर राज्यले आफूले पालना गर्नुपर्ने केही दायित्वहरू हुन्छ, त्यो पालना गराउन पनि सक्नुपर्छ र त्यो गराइन्छ। त्यसो भएको हुनाले आगामी दिनहरूमा यसलाई हामीले कसरी अघि बढ्छौँ भन्ने कुरामा यहाँहरूले अनुगमन गर्नुभए हुन्छ। छुट चाहिँ हुँदैन, राज्यले चाहेका कुराहरू जो जनताको पक्षमा हुन्छन् त्यसलाई अनादर गर्ने छुट कसैलाई हुँदैन। यो कुरो मैले अलिक सभ्य भाषामै राख्न चाहेको छु अहिले चाहिँ।
बुढी गण्डकी जलविद्युत आयोजनाको जिम्मा कहिले यता र कहिले उता दिने प्रक्रिया रोकेर सरकारले नै बनाउने भन्दै अर्थमन्त्री डाक्टर खतिवडाले अब ठूला भौतिक पूर्वाधारका क्षेत्रमा सरकारले सुधार गरेरै छोड्ने बताउनुभयो। वामपन्थी घोषणापत्र बनाउने टिममा आफू पनि रहेको भन्दै अर्थमन्त्री खतिवडाले त्यो घोषणापत्रमा पाँच वर्षमा वृद्ध भत्ता 5,000 पुर्याउने भनिएकोमा अहिले वृद्ध भत्ताबारे वृद्ध वृद्धालाई उचाल्न जरूरी नभएको पनि जिकिर गर्नुभएको छ। अर्थमन्त्री खतिवडाले वृद्ध वृद्धाको भत्ता नबढे पनि सरकारले उनीहरूलाई धेरै सहुलियत दिएको बताउनुभयो।
युवराज कतिवटा आफै पनि घोषणापत्रमा बसेको मान्छे हो, त्यसकारण यसलाई कसैले स्लिप गरेर मिसइन्टरप्रेट गर्नुपर्ने मौकै छैन। बरु मैले त्यही बेलादेखि के भन्दै आएको भने सामाजिक सुरक्षाका विभिन्न स्किमहरू हुन्छन्, भत्ता दिने एउटा स्किम हो, बिमा गर्ने अर्को स्किम हो, आवास बनाइदिने अर्को स्किम हो। अहिले हामी बिमाको स्किमबाट अघि बढ्न थालेका छौँ, भोलि आवासमा पनि जान्छौँ। अहिले हामीले फुसको छाना भएका आवासविहीन भएकालाई आवास दिने कुरा गर्यौँ, त्यो पनि वृद्ध वृद्धाहरू आवास नभएरै खुला चाहिँ छाना भएको ठाउँमा अथवा छानी नभएको ठाउँमा बस्नुपर्ने व्यवस्था अवस्था नहोस् भनेर गरेका छौँ। त्यसैले आवास र स्वास्थ्य बिमाको कुरा जोड्नुभयो भने वृद्ध भत्ताको जति नै बढाएको जति नै त्यो व्यवस्था हुन्छ र 1,00,000 रुपियाँको जीवन बिमा निशुल्क गर्ने भन्दाखेरि कमसेकम 6,000-7,000 त पर्दो नै रहेछ। भनेपछि 500 रुपियाँ त महिनाको यसै बढेर बुढोलीको सबैभन्दा धेरै खर्च हुने त्यही स्वास्थ्यमा, खाना त कति खाइन्छ र होइन।
यस्तै अर्थमन्त्री खतिवडाले सांसद विकास कोषमा रकम छुट्याउँदा आफू धर्म संकटमा परेको बताउनु भएको छ। कोषमा बजेट दिँदा चौतर्फी विरोध हुने र नदिँदा पार्टी असन्तुष्ट हुने अवस्थाको बीचबाट आफूले हरेक निर्वाचन क्षेत्रमा 4 करोड़ रूपियाँका दरले बजेट दिएको तर त्यो बजेट प्रदेश र स्थानीय तहको अनुगमनमा कार्यान्वयन हुने भएकाले सांसदलाई मात्रै दिएको नबुझ्न उहाँले आग्रह गर्नुभयो।
यो यस्तो विषय छ, नखाऊ भने के खाऊ भने के भने जस्तो भएको छ। यो नदिँदा पनि नहुने, दिँदा पनि यसको सर्वत्र आलोचना हुने चाहिँ मैले आज स्पष्ट गर्नु जरुरी छ। कुनै पनि सांसदले कुनै पनि वित्तीय कारोबारमा संलग्न हुनु नपरोस्, त्यसले विवाद सिर्जना नहोस् भनेर आयोजना छान्ने र त्यसको अनुगमन गर्ने मात्रै तहमा उहाँहरूको संलग्नता हुने हो। आयोजना कार्यान्वयनमा केही पनि हुँदैन, तर त्यो आयोजना कहाँको छान्ने कसरी छान्ने भन्ने कार्यविधि हामी बनाउँछौँ र त्यो आयोजना छनौट गरिरहँदाखेरि प्रदेश र स्थानीय तहको पनि त्यहाँ संलग्नता अनिवार्य हुन्छ।
तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सरकारले ल्याएको बजेटमा 65 वर्ष पुगेका वृद्ध वृद्धालाई भत्ता दिने निर्णय कार्यान्वयन नगरेकोमा आपत्ति जनाएको छ। कांग्रेसले पार्टी कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गरेर शेरबहादुर देउवा नेतृत्वको सरकारले 65 वर्ष उमेर पुगेका वृद्ध वृद्धालाई भत्ता दिने निर्णय गरेकोमा आगामी आर्थिक वर्षको बजेटमा यो कुरा समावेश नगरिएकोमा आपत्ति जनाएको हो। कांग्रेसले मृगौला क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई 5,000 दरले प्रति महिना जीविकोपार्जन भत्ता उपलब्ध गराउने देउबा सरकारको निर्णय पनि बजेटमा समावेश नगरिएकोमा गम्भीर असहमति जनाएको छ। मानवीय दृष्टिले समेत उपयुक्त यी कार्यक्रमहरू बजेटमा समावेश नगरिएकोमा आफ्नो पार्टीको आपत्ति रहेको कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले बताउनुभयो।
पाँच नम्बर प्रदेश सभा बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सेवा सुविधा सम्बन्धी विधेयक पारित गरेको छ। यो विधेयक परिमार्जनसहित पारित भएसँगै पाँच नम्बर प्रदेश अन्तर्गतका स्थानीय तहका जनप्रतिनिधिहरूलाई सेवा सुविधा पाउने बाटो खुलेको छ। विधेयक अनुसार जिल्ला समन्वय समितिका प्रमुखले सबैभन्दा धेरै 41,000 रुपियाँ पाउनेछन् भने गाउँपालिकाका वडा सदस्यले सबैभन्दा कम 7,000 रुपियाँ पाउनेछन्। उपमहानगरपालिकाका मेयरले 40,000 र उपमेयरले 35,000 रुपियाँ पाउने गरी सेवा सुविधा तोकिएको छ। विधेयकमा मासिक तलबसँगै बैठक र भ्रमण भत्ताको पनि व्यवस्था गरिएको छ। बैठकले प्रदेशसभा नियमावली पनि पारित गरेको छ।
पाँचथरको फाल्गुनन्द गाउँपालिकामा दुई युवकले एक महिलालाई बलात्कार गरेका छन्। फाल्गुनन्द गाउँपालिका पाँचका विक्रम चेमजोङ र भीङ नेम्बाङले आफूलाई बलात्कार गरेको उजुरी पीड़ितले प्रहरीमा दिएकी छन्। पीड़ितले जाहेरी दिएपछि आरोपित दुवैजना फरार रहेको प्रहरीले जनाएको छ। पीड़ित महिलाको उजुरीका आधारमा प्रहरीले चेमजोङलाई मुख्य अभियुक्त र नेम्वाङलाई मतियारको अभियुक्त मानि मुद्दा दर्ता गरेको छ। फरार आरोपीको खोजी भइरहेको पाँच थर प्रहरीले जनाएको छ। यस्तै अर्का व्यक्ति प्रयोग गरी आफैलाई गोली हान्न लगाउने धर्मगुरू आचार्य श्रीनिवास पूर्वपक्षको लागि जेल चलान भएका छन्। मोरङ जिल्ला प्रशासन कार्यालयमा भएको बयानपछि श्रीनिवासलाई पूर्वपक्षको लागि जेल चलान गरिएको हो। मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको आदेश अनुसार उनलाई सुनसरीको झुम्का कारागारमा थुनामा राख्न पठाइएको छ। श्रीनिवाससँगै उनका दुई सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारी पनि जेल चलान भएका छन्।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
तन्नै पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो यहाँ त झन अलपत्र ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ
कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि त्यो बेला सुनेर पनि उडाइयो अब अहिले यो दुःख
त्यही त हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ कमाइ पनि गतिलो छ काम पनि हाम्रो जस्तो गाह्रो छैन म र कति खुसी छ हेर त
त्यसैले विदेश जाने सोचमा हुनुहुन्छ भने खाने बस्ने सुविधा सहित सित्तैमा सिप सिक्नका लागि सुरक्षित आप्रवासन परियोजनाको फोन नम्बर 9840252580 र 9840248034 बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सम्पर्क गर्नुहोस्
नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनुभएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधिक गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा आउँदो असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधिक गर्न हुन अनुरोध गर्दछौ
नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा फोन नम्बर 0574125595
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले हरेक नागरिकलाई राहत मिल्ने बजेट ल्याएको अर्थमन्त्री खतिवडाको दावी 65 वर्ष पुगेका वृद्ध वृत्तालाई भत्ता दिने निर्णय कार्यान्वयन नभएकोमा कांग्रेसको आपत्ति 5 नम्बर प्रदेशका स्थानीय तहका पदाधिकारीको सेवा सुविधा तोकियो लगायतका खबर प्रस्तुत गर्यौं
अब बाँकी प्रसंग दाङको शान्तिनगर गाउँपालिकामा फैलिएको झाडा पखाला बिस्तारै नियन्त्रणमा आउन थालेको छ दूषित पानी पिउँदा झाडा पखालाको प्रकोप फैलिएको थियो गाउँमा अब पानी शुद्धिकरण गरेर मात्र वितरण गर्ने तयारी गरिएको छ दाङबाट सहकर्मी हेमराज शर्माको रिपोर्ट
दूषित पानी पिउनाले दाङको शान्तिनगरमा झाडा पखाला फैलियो शान्तिनगर गाउँपालिका वडा नम्बर 3 र 4 फैलिएको झाडा पखालाका कारण पछिल्लो 5 दिनमा 1700 जना बिरामी भए बिरामीमा धेरै जोखिम नदेखिए पनि उपचारका लागि स्वास्थ्य चौकी र अस्पताल आउने बिरामीको संख्या भने बढ्यो यो संख्या पछिल्लो 24 घण्टामा कम हुँदै गएको छ पानीको मुहान खुला भएको र दिशाजन्य फोहोर मिसिएका कारण झाडा पखाला लागेको गाउँपालिकाका अध्यक्ष कमान सिंह गागी बताउनुहुन्छ
नियन्त्रणमा आउला जस्तो लक्षण देखिराखेको छ यो अहिलेसम्म ल्याब टेस्ट गराएर ल्याउँदाखेरि ब्याक्टेरियाबाट नै भएको भन्ने खालको भइरहेको छ तर खास गरेर केन्द्रबाट रोग अनुसन्धान विभागबाट भर्खरै हिजो मात्रै आउनुभएको छ विज्ञहरू हामीले यहाँ गरेको जस्तो पानी ल्याब टेस्ट गर्दा पानीमा पनि ब्याक्टेरियाको मात्रा बढी देखियो र त्यसैको कारणले नै पानीकै कारणले हो भन्ने कुरो लगभगै सबैले चाहिँ गरिसकेका छ सिद्ध गरिसकेका छ
अहिले पानीको मुहान बन्द गरी संक्रमित क्षेत्रका स्थानीयलाई ट्याङ्करबाट पानी वितरण गरिएको छ 851 घरमा वितरित पानीको मुख्य ट्याङ्की नेपाली सेनाले सफाई गरेको छ नेपाली सेनाको स्वास्थ्य टोली सहित सदरमुकामबाट डाक्टरको टोली शान्तिनगर पुगी उपचारमा खटिएका छन् सर्वरोग तथा नियन्त्रण महाशाखा काठमाडौँको एक टोली समेत प्रभावित क्षेत्रमा पुगेको छ महाशाखाको टोलीले दूषित पानीकै कारण झाडा पखाला फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको इपिडिमियोलोजीका मेडिकल प्राविधिक धनप्रसाद पौडेलले बताउनुभयो
अब हामीले के देख्यौँ भनेदेखि यो जहाँ मुहानबाट हामीले 2-3 मुहान हेऱ्यौँ एउटा मुहानको जुन पानीमा माथिपट्टि बस्ती छ तलबाट गाई वस्तु चराउन जाने अनि उनीहरूले त्यो दिशा पिसाब गर्दाखेरि दिउँसो गरेको दिशा पिसाब चाहिँ त्यसमा त्यो मुहानमा मिसिएर अनि त्यसपछि त्यो पानी ट्याङ्कीमा आएर त्यो पानी युज गर्ने मान्छेहरूलाई चाहिँ भएको छ हामी मेडिकल टर्ममा चाहिँ फिकल कन्टामिनेसन भन्छौँ यो चाहिँ फिकल कन्टामिनेसन भनेको दिशा चाहिँ पानीको मुहानमा मिसिएर अनि भएको चाहिँ हो
अहिले भने झाडा पखला नियन्त्रण हुँदै गएको उपचारमा संलग्न डाक्टरले बताएका छन्। बिजुलीको व्यवस्था नभएकाले पानी शुद्धिकरण नगरी वितरण गरिएको उपभोक्ता समितिले जनाएको छ। अब पानी शुद्धिकरण गरेर मात्र वितरण गरिने गाउँपालिकाले जनाएको छ।
रिपोर्ट पछि अब फेरि खबरकै सिलसिला। नेपाली कांग्रेसले बालकृष्ण ढुङ्गेलको बाँकी कैद सजाय मिनाहा गरेकोमा आपत्ति जनाएको छ। संविधान र कानून विपरीत हुने गरी ढुङ्गेललाई रिहा गर्ने सरकारको निर्णय कुनै पनि हालतमा मान्य नहुने कांग्रेसले चेतावनी दिएको छ। सरकारले गणतन्त्र दिवसको अवसर पारेर द्वन्द्वकालको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका तत्कालीन माओवादीका नेता ढुङ्गेलको बाँकी जेल सजाय मिनाहा गरेको थियो। सरकारले कैद मिनाहा गरेपछि ढुङ्गेल हिजो अबेर जात्रा गर्दै जेलबाट रिहा भएका थिए।
यसैबीच प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बालकृष्ण ढुङ्गेलको सजाय मिनाहा कानूनसम्मत ढंगले भएको दावी गर्नुभएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा आज बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले ढुङ्गेललाई आफूले व्यक्तिगत रूपमा नभेटेको तर उनको आचरण सही रहेको सिफारिश कारागार व्यवस्थापन विभागले गरेकोले रिहा गरिएको स्पष्ट पार्नुभयो। ढुङ्गेलको कैद सजाय महाराजको शैलीले मिनाहा भएको भन्ने कांग्रेस नेता गगन थापाको टिप्पणीप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले आफूलाई महाराजा नभई राजा फालेर आएको व्यक्ति भएको भनेर बचाउ गर्नुभएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिकामा रहेको दोघरे सिरक डस्ना कपास उद्योगमा भीषण आगलागी भएको छ। बेलुकी 6:15 बजेबाट शुरू भएको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। आगो नियन्त्रणमा लिने प्रयासमा तुलसीपुर उपमहानगरपालिकाको दमकल, स्थानीय बासिन्दा तथा प्रहरी जुटेका छन्। आगलागीको कारण भने खुल्न सकेको छैन।
यस्तै चितवनको भरतपुर महानगरपालिका 4 शिवघाटमा रहेको एभरेस्ट कलर प्रहरीमा आगलागी हुँदा 5.5 करोड रुपियाँ बराबरको क्षति भएको छ। आज बिहान लागेको आगो 3 दमकल सहित प्रहरी तथा स्थानीय नियन्त्रणमा लिएका थिए।
रसुवाको गोसाईकोण्ड गाउँपालिका 2 टिमुरेमा रहेको एउटा होटलमा आगलागी हुँदा 1 करोडको क्षति भएको छ। जस्ता पाताले बारेर बनाइएको होटलमा बिहान 11:30 बजे आगलागी भएको हो। आगलागीबाट होटलमा रहेका फर्निचर, लत्ता कपडा र खाद्यान्न जलेर नष्ट हुँदा 1 करोड रुपियाँ बराबरको नोक्सानी भएको हो।
बंगलादेशसँगको व्यापार भाटा कम गर्न तथा पारस्परिक व्यापार प्रवर्धनका उपाय पहिल्याउन भन्दै नेपाल र बंगलादेशका उच्च सरकारी अधिकारी बीचको बैठक काठमाडौँमा शुरू भएको छ। 16 वर्ष अघि अवरूद्ध भएको नेपाली धागो निकासी फेरि शुरू गर्ने मुद्दालाई नेपाली पक्षले पहिलो प्राथमिकतामा राखेको छ। भोलिसम्म चल्ने बैठकमा विशेष गरी द्विपक्षीय व्यापार विस्तारका बाधक, गैर भन्सार अवरोध तथा भन्सार अवरोध हटाउने, उच्च भन्सार दर घटाउने विषयमा छलफल हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता रविशंकर सैजुले जानकारी दिनुभयो।
बहुपक्षीय प्राविधिक र आर्थिक सहकार्यका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेकका महासचिव शहीदुल इस्लामले परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीसँग आज भेट गरी बिम्स्टेकको आगामी शिखर सम्मेलनको आयोजनाबारे छलफल गर्नुभएको छ। बिम्स्टेकका नवनियुक्त महासचिव इस्लामलाई पदबहालीको बधाई दिँदै परराष्ट्र मन्त्री गेवालीले उपयुक्त समयमा यसको शिखर सम्मेलन नेपालमा गर्ने विषयमा छलफल गर्नुभएको हो। त्यसक्रममा उहाँले बिम्स्टेक मातहत हुने सहयोगको आदान प्रदानबाट यो क्षेत्रका नागरिकको समृद्धिमा ठोस नतिजा देखिनुपर्नेमा जोड़ दिनु भएको छ।
नारायणगढ मुगलिन सड़क खण्डको 3 खण्डमध्ये 1 खण्डको काम पूरा भएको छ। 5 पटक थपिएको मिति आज सकिँदा 3 मध्ये 1 खण्डको मात्रै काम पूरा भएको हो। दासढुङ्गा सिमलताल खण्डको 10.7 किलोमिटर सड़क सम्पन्न भएको नारायणगढ मुगलिन सड़क आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो। यस खण्डको काम अहिले पूरा भए पनि 1 वर्षसम्म भत्के बिग्रेमा हेर्नुपर्ने भएकोले 100% सम्पन्न भएको मानिएको छैन। 5 पटक थप गरिएको मितिमा पनि जिम्मेवारी पूरा गर्न नसकेका 3 निर्माण कम्पनीले फेरि म्याद थप का लागि परामर्शदाता कम्पनीलाई आग्रह गरिसकेका छन्।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
खत्तम पार्यो, खत्तम खत्तम
के खत्तम भयो?
सबैले पढे, मेरो नाति चाहिँ दिनभरि मार्तोल रेन्जु पेन्जिस बोकेर हिँड्छ। हेर्नुहोस्,
सिप त सिक्यो नि त, तिम्रो नातिलाई सबैले प्लम्बर बाबु भन्छन्। यो वडामा धारा बाथरूम बनाउनु पर्यो भने ऊ 1 नम्बरको छ।
तर हातमा रेन्जु पेन्जिस मात्र भएर के गर्नु, प्रमाण पत्र छैन?
अब त्यो पनि हुन्छ हजुरबा, हामी जस्तै विभिन्न सिप भएका तर प्रमाण पत्र नभएकाहरूले सिटिई भिटीको पाएको पर्ने सिप परीक्षण केन्द्रमा परीक्षा दिएर तह 1 देखि तह 4 को मान्यता प्राप्त प्रमाण पत्र लिन पाइन्छ।
ए हो र?
त्यति मात्रै हो र हजुरबा, अब चाँडै नै तह 5 देखि तह 8 सम्मको प्रमाण पत्र समेत प्राप्त गर्ने प्रणाली बन्दैछ। यसको अर्थ अब प्राविधिक तथा व्यावसायिक धारमा पनि बिए एमए र पिएचडी सम्मको योग्यता हासिल गर्न सकिनेछ।
अनि मान्यता
संसार भरि पाइन्छ। मेरो नातिनीले पनि ब्युटी पार्लर सिकेर सिटी भिटीबाट प्रमाण पत्र लिएर आएकी छिन्।
अनि कसले गर्दैछ यस्तो राम्रो काम?
सिटी भिटी अन्तर्गत
नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणालीले।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर,
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। कम्युनिष्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा शुरू भएको छ। काल मार्क्सको दुई शतकीय वार्षिक उत्सवको अवसर पारेर शुरू भएको मार्क्सवाद र समाजवाद विषयक अन्तर्राष्ट्रिय सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकार लोकतान्त्रिक मूल्य र मान्यताका अनुसार अघि बढ्ने स्पष्ट पार्नुभयो। नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतालाई सशक्त बनाउँदै समाजवाद निर्माण गर्ने दिशामा नेपालका कम्युनिष्ट पार्टीहरूले एकपछि अर्को सफलता हात पार्दै गएको दावी गर्नुभयो।
सरकारले तीन महिनाभित्र नारायण हेटी दरबार संग्रहालयमा श्रीपेच सार्वजनिक गर्ने घोषणा गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले राज संस्थाको प्रतीकका रूपमा तत्कालीन राजाले लगाउने राजमुकुट नारायण हेटी दरबार संग्रहालयमा तीन महिनाभित्र सार्वजनिक गर्ने योजना अघि सार्नु भएको हो। यसअघि पनि सरकारले राजमुकुटलाई सार्वजनिक गर्ने प्रतिबद्धता पटक पटक गर्दै आएको छ।
बाराका किसानले लगाएको हिउँदे मकैको घोगामा दाना नलाग्दा 10,07,00,000 रुपियाँ बराबरको नोक्सानी भएको छ। जिल्ला कृषि विकास कार्यालय बाराका अनुसार कार्तिकमा लगाएको हिउँदे मकैमा शीतलहरका कारण पराग सेचन हुन नसक्दा यस वर्ष 50% उत्पादनमा कमी आएको छ। बारामा यस वर्ष 13,500 हेक्टरमा हिउँदे मकै खेती गरिएकोमा 53,000 मेट्रिक टन मात्रै उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न शाहले जानकारी दिनुभयो। किसानले गत वर्ष 84,000 मेट्रिक टन मकै उत्पादन गरेकोमा यो वर्ष आधा मात्रै मकै उत्पादन भएको छ।
जिल्ला प्रशासन कार्यालय पर्वतले प्रयोगमा ल्याउन नमिल्ने 18,000 नागरिकताका कार्ड नष्ट गरेको छ। कार्यालयले आज प्राङ्गणभित्रै 17,953 नागरिकताका पुराना कार्ड नष्ट गरेको हो। जिल्ला प्रशासन कार्यालय पर्वतबाट 2069 साउन महिनादेखि सफ्टवेयर प्रयोग गरी कम्प्युटर प्रणालीबाट नागरिकता वितरण गर्न शुरू गरेपछि प्रयोजनविहीन बनेका कार्ड नष्ट गरिएको हो।
बजेट सार्वजनिक भएपछिको पहिलो कारोबारमा शेयर बजार परिसूचक नेप्सी आज सामान्य घटेको छ। नेप्सी आज 4.94 अङ्कले घटेर 1322.27 अङ्कमा पुगेको छ। कारोबार शुरू भएको 45 मिनटसम्म बजार घटे पनि त्यसपछि बढेर 1341 बिन्दुमा नेप्से पुगेको थियो। तर फेरि बजार बन्द हुने बेलामा नेप्से 4.94 अङ्कले घटेको हो। शेयर कारोबारमा संलग्न लगानीकर्ता संघ र शेयर दलाल व्यवसायी संघले बजेटको स्वागत गरे पनि सामान्य लगानीकर्ता बजारप्रति विश्वस्त हुन नसकेकोले समग्र शेयर बजार घटेको हो।
मेरो पनि भन्नु छ।
सरकारले हिजो ल्याएको बजेटका विषयमा आज पनि उज्यालोको फेसबुक पेजमा धेरै साथीले प्रतिक्रिया दिनुभएको छ। त्यसैले सुरुमा तिनै मध्येका केही प्रतिक्रिया।
रामेछापका भीम नेपाली लेख्नुहुन्छ, अर्थमन्त्रीज्यू, यो बजेटबाट हामी कर्मचारीलाई 1,000 महँगी भत्ता थपेर दिनुको साटो सारा नेपालीको लागि 1,000 महँगी घटाउने योजना ल्याइदिनु भएको भए धेरै धेरै धन्यवाद दिने थियौं।
नवीन चापागाई लेख्नुहुन्छ, स्वास्थ्य सेवा कर खारेज गरेकोमा संघीय सरकारलाई हार्दिक धन्यवाद। स्वास्थ्य व्यवसायीहरूले उठाउँदै आएको युवा आवाजलाई सम्बोधन गरी राज्यको पहुँच पुग्न नसकेको विकट दूरदराजमा पुगेर स्वास्थ्य सेवा दिँदै आएका सीएमए अहेव जस्ता पारामेडिक स्वास्थ्य कर्मीलाई हौसला मिलेको छ।
तर बीपीएस पौडेल सोध्नुहुन्छ बजेटका रहस्यहरू। किन प्रधानमन्त्रीले 14% बजेट अख्तियारी गर्न पाउने, किन अर्थले 50 अर्ब जगेडा राख्ने, अनि गृहको भैपरी र दैवी प्रकोप शीर्षकको अपार रकम माथि उल्लेखित रकम सबै नेताले आफ्ना कार्यकर्ता पाल्ने मेसो हो। अहिलेको बजेट देख्दा शक्तिशाली सरकार, लोकप्रिय प्रधानमन्त्री र विज्ञ अर्थमन्त्रीको विज्ञता पनि देखियो। त्यसैले मलाई यो सरकारबाट पनि धेरै आशा लागेन।
अब चाहिँ अरू विषयमा आएका प्रतिक्रिया। गोर्खामा तोकिएको समयमा काम नसक्ने वडा अध्यक्ष समेत रहेका ठेकेदार पक्राउ परेको खबरमा आईपी नेउपाने उज्यालोको फेसबुकमा लेख्नुहुन्छ, निष्ठाको राजनीतिको खडेरी परेको मेरो देशमा ठेक्कावाल, दलाली, सुन तस्कर र नक्कलीवालाहरू त हालीमुहालीमा छन्। हुन त यहाँ सच्चा व्यक्ति र शिक्षाको कुनै मूल्य पनि त छैन नि।
ओखलढुङ्गामा चाहिँ ठेक्का लिएर अलपत्र पार्नेहरूलाई पनि कार्यवाही थालिएको खबर उज्यालोमा पढेर जीटी राणाले लेख्नु भएको छ, काम नगर्नेलाई मात्र होइन गुणस्तरहीन काम गर्नेलाई पनि कार्यवाही गर्नु पर्यो। कालोपत्री गर्दा आधा इन्च, जाली भर्दा 20 बा माटो, वाल लगाउँदा 10 बोरा बालुवा, 1 बोरा सिमेन्ट, यस्तो धन्दा पनि ठूलो छ। त्यसैले त्यतातिर पनि ध्यान जाओस्।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुफल काफले र ऋतु थेबे। अब एउटा विदेशको खबर। यमनको सरकार समर्थित लडाकुले लाल सागरमा रहेका मुख्य बन्दरगाह घेराबन्दी गर्ने तयारी गरेका छन्। हुथी विद्रोही समूहलाई लडाई नगरिकनै घेराबन्दीमा पारेर आत्मसमर्पण गर्न बाध्य पार्ने रणनीतिमा लाल सागरमा रहेको बन्दरगाह घेराबन्दी गर्न लागेको एएफपीले जनाएको छ। साउदी अरब र संयुक्त अरब इमिरेट सरकारको समर्थन पाएका यी लडाकु होदिदा शहरको बन्दरगाह नियन्त्रणमा लिने उद्देश्यका साथ त्यसतर्फ गएका छन्। यो बन्दरगाह शहर द्वन्द्वग्रस्त राष्ट्र यमनमा मानवीय सहायता सामग्री पुर्याउने मुख्य ठेगाना हो। वर्षौं लामो द्वन्द्वका कारण यमनका 2,20,00,000 भन्दा धेरै नागरिक चरम भोकमरी र कुपोषणको शिकारमा छन्। पछिल्लो संघर्षमा कम्तीमा 60 जना लडाकु मारिएको यमनको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। हरिबहादुर चौहानले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि काठमाडौँमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आज प्रदेश नम्बर 4 विजयी भएको छ। त्रिवी क्रिकेट मैदान किर्तिपुरमा आज भएको खेलमा प्रदेश नम्बर 4 प्रदेश नम्बर 1 129 रनले हराएको छ। प्रदेश नम्बर 4 पहिलो खेल जिताउने क्रममा चौहानले ब्याटिङतर्फ शतक पूरा गरे भने बलिङतर्फ ह्याट्रिक सहित 4 विकेट लिएका छन्। चौहानको शतकको मद्दतमा 310 रन बनाएको प्रदेश नम्बर 4 चौहानकै 4 विकेटको मद्दतमा प्रदेश नम्बर 1 181 रनमा अल आउट गरेको हो। यस्तै मूलपानी क्रिकेट मैदानमा पानी परेपछि प्रदेश नम्बर 7 र प्रदेश नम्बर 5 बीचको खेल रद्द भएको छ। खेल पूरा हुन नसकेपछि दुवै टीमले 1-1 अङ्क बाँडेका छन्। वर्षाका कारण 38 ओभरमा घटाइएको खेलमा प्रदेश नम्बर 7 8 ओभरमा 2 विकेट गुमाएर 19 रन बनाएको अवस्थामा फेरि पानी परेपछि खेल रद्द गरिएको हो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
हरेक नागरिकलाई राहत मिल्ने बजेट ल्याएको अर्थमन्त्री डाक्टर खतिवडाको दावी। 65 वर्ष पुगेका वृद्धवृद्धालाई भत्ता दिने निर्णय कार्यान्वयन नभएकोमा काङ्ग्रेसको आपत्ति।
5 नम्बर प्रदेशका स्थानीय तहका पदाधिकारीको सेवा सुविधा तोकियो। समन्वय समितिका संयोजकले 41,000 र गाउँपालिकाका वडा सदस्यले 7,000 रुपियाँ पाउने।
5 थरमा महिलामाथि सामूहिक बलात्कार, फरार 2 आरोपीको खोजी भइरहेको प्रहरीको भनाई। आफैलाई गोली हान्न लगाउने धर्मगुरु आचार्य श्रीनिवास पूर्वपक्षको लागि जेल चलान।
लाल सागरमा रहेका मुख्य बन्दरगाह घेराबन्दी गर्ने यमनको सरकार समर्थित लडाकुको तयारी। हुथी विद्रोही समूहलाई आत्मसमर्पण गर्न बाध्य पार्ने रणनीति।
र प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा प्रदेश नम्बर 4 हरिबहादुर चौहानको उत्कृष्ट प्रदर्शन। ब्याटिङतर्फ शतक पूरा गरेका चौहान बोलिङतर्फ ह्याट्रिक सहित 4 विकेट लिन सफल।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै अर्जुन पोखरेल र मोहन पौडेल पनि बिदा हुन्छौ। नमस्कार।